نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي پیغام قرآن پارا نمبر 25 سورة حامیم سجدہ ہم اس میں دیکھ رہے تھے کہ کس طریقے سے اللہ تعالیٰ استقامت کے ساتھ کھڑے رہنے والوں کو اور بھی زیادہ طاقت اور ہمت دیتے ہیں حق کے رستے میں کھڑے ہونے کی. تھوڑا سا آپ جو باقی آیات رہ گئی ہیں ان کو سامنے رکھتے ہوئے دیکھیں گے کہ اس سورت کا مزاج کیا. پہلی 8 آیتیں قرآن پاک کی عظمت اور دعوت کی تھی جو ہم کر چکے. آیت نمبر 9 سے 12 میں آسمان و زمین کی تخلیق کی بات تھی. آیت 13 سے 18 سرکش قوموں کا دنیا میں انجام, کس طریقے سے اللہ تعالیٰ نے ان کو پکڑا. اور اس کے بعد پھر آیت نمبر 19 سے 29 سرکش قوموں کی آخرت میں پکڑ, یعنی پہلے دنیا میں انجام تھا تو اب آخرت میں ان کا انجام کیا ہوگا. آیت نمبر 30 سے 36 اللہ تعالیٰ کا پسندیدہ کردار عظیمت کے درجے پر. اور 37 سے 39 ان آیات میں ہم دیکھ چکے اللہ تعالیٰ کی نشانیوں کو. اب اس وقت جو حصہ ہمارے سامنے ہے یہ 40 سے 45 کے بعد, یعنی عظمت قرآن کے تذکرے کے بعد 46 سے 48 جہاں سے پارہ خاص طور پہ شروع ہو رہا ہے, روزے قیامت اعمال کا نتیجہ, یعنی آج ہم جو کر رہے ہیں کل ہمارے سامنے ہوگا. آیت نمبر 49 سے 51 انسان کی ناشکری, اور 52 سے 54 عظمت قرآن. بار بار اس صورت میں آپ کو ایک لفظ دکھ رہا ہے, عظمت قرآن. اور حقیقت یہ ہے کہ یہی ہے وہ کتاب جس کو دیکھ کر انسان اپنی فکر کرتا ہے. اب دیکھتے ہیں آیت نمبر 47 سے 48 آیتوں کے ساتھ اس کا تعلق. سورت حامیم سجدہ کا جائزہ, شرک کرنے کا حسرت ناک انجام. وہ لوگ جو دنیا میں دوسروں کے در کے پیچھے پھرتے رہے, قیامت کا دن ہوگا اور وہ ایک دوسرے سے جان چھڑائیں گے. وَدَلَّ عَنْهُمْ مَا كَانُوا يَدْعُونَ مِن قَبْلُ, تو دنیا میں کسی ایسے سہارے کے اوپر نظریں لگانے کی بجائے اگر اللہ تعالیٰ پر نگاہیں لگائی ہوتی تو یقیناً ان کو اللہ تعالیٰ خیر دیتا. پھر اسی طرح سے آیت 49 سے 51 میں اکثر انسان نا شکرے اور بے صبرے ہیں. زندگی میں جو بھی آتا ہے اس کے وقت اس پہ وہ بیہیو نہیں کرتے جو ان کو کرنا چاہیے. اور 52 سے 54 قرآن پاک کی حقانیت واضح ہو کر رہے گی. اب ان ساری چیزوں میں جو چیز آپ کے میرے سامنے آئی وہ قیامت ہے اور قرآن کی عظمت ہے. دونوں ہی قاف سے شروع ہوتے ہیں, قاف سے قیامت, قاف سے قرآن. قرآن پاک پڑھنے سے پہلے تو قیامت کے بارے میں بس ایک ہلکا سا احساس ہوتا ہے. اصل جو یہ حقیقت بن کے دکھتا ہے قیامت کے دن کا منظر آنکھوں کے سامنے, وہ قرآن پڑھنے کے بعد ہی ہوتا ہے. تو اللہ تعالیٰ سے یہ دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں اس دنیا میں رہتے ہوئے اس قیامت کی فکر لگا دے, اور اس دن جو کچھ ہونے والا زندگیوں میں اللہ تعالیٰ آج ہی ہمیں اس کے لیے تیار کر دے. آگے ہے سورت الشورى, بہت ہی اہم سورت ہے. اور کس طریقے سے اس سورت میں انسان اللہ تعالیٰ کی طرف سے ایک گائیڈ لائن, جس کو ڈیوائن گائیڈنس آپ کہہ سکتے ہیں, یعنی اس کی روشنی میں دنیا میں چلنا پھرنا جینا اور یہ سب کچھ سکھاتا ہے. اور یہ وہ چیز ہے کہ جن کو اگر ہم آج سمجھ چکے ہوتے تو آج ہم مسلمانوں کی زندگی اس سے بہت ہی مختلف ہوتی جو کہ اس وقت موجود ہے. تو دیکھیں گے سورت شورى میں اس کا ایک برڈ آئی ویو دیکھ لیتے ہیں, اور کلوز سرکٹ سے دیکھیں گے کہ اس میں کیا ہے. شورى کا مطلب ہے مشورہ, امرہم شورى بینہم, مسلمانوں کے کام مشوروں سے ہوتے ہیں. اگر اوور آل اس کے مضامین دیکھ لیں تو پہلی 9 آیتیں عظمت باری تعالیٰ سے متعلق ہیں. آیت نمبر 10 سے 26 غلبہ دین کے لیے جد و جہد کرنے کی تاکید ہے. اور آیت نمبر 27 سے 35 اللہ تعالیٰ کی نعمتیں اور قدرتیں ہیں. آیت نمبر 36 سے 43 غلبہ دین کے لیے جد و جہد کرنے والوں کے اوصاف ہیں, کیا خوبیاں درکار ہیں اس کام کو کرنے والوں میں. اور آیت 44 سے 48 غلبہ دین کی جد و جہد سے گریز کرنے کے لیے یا ان کا گریز کرنے والوں کا انجام. پوری صورت دیکھ لیجئے کہ غلبہ دین کے ارد گرد گھومتی ہے, جو کہ دین کے کرنے کے کاموں میں سب سے اوپر کا کام ہے. آیت 49 سے 53 عظمت باری تعالیٰ ہے. کلوز سرکٹلی دیکھیے تو پہلی 6 آیات اللہ تعالیٰ کی عظمت, یعنی عظمت باری تعالیٰ ہے. کیسے اللہ تعالیٰ وحی کے نازل ہونے کی بات بھی کرتے ہیں, اور آسمان و زمین کی ہر چیز اللہ کے ہاتھ میں. تقاد سماوات و یتفتر نہ من فوقہن, قریب ہے کہ آسمان اوپر سے گر پڑے پھٹ جائے. یعنی اللہ نے ان ساری چیزوں کو اپنے ہاتھ میں لیا ہوا ہے, اور پھر فرشتوں کے دعائیں کرنے کا تذکرہ ہے. آیت نمبر 7 سے 9 نبی صلی اللہ علیہ وسلم کے ذمے حق کا پہنچا دینا ہے اور حساب لینا اللہ کے کان ذمے, یعنی پہنچانے والا پہنچانے کا حق ادا کر دے اور حساب کتاب کو اللہ تعالیٰ پہ ڈال دے. نیت اچھی ہو, ارادہ ٹھیک ہو, کام بھی کرنے کا صحیح معاملہ ہو تو انسان اس پہ اللہ تعالیٰ کے آگے پھر سرخرو ہوگا. پھر اسی طرح آیت نمبر 10 سے 12, حاکم اللہ ہی کو تسلیم کیجئے, ہے ہی کوئی نہیں اس کے علاوہ تو کس کو مانیں گے. وَمَخْتَلَفْتُمْ فِيهِ مِنْ شَيْءٍ فَحُكْمُهُ إِلَى اللَّهِ, یعنی حاکمیت اعلیٰ کا سارا اختیار اللہ تعالیٰ کا ہے. یہ تو چھوٹے چھوٹے بیچ میں نمائندے ہیں اس کے جو کہ دنیا کی چھوٹے چھوٹے کام کر رہے ہیں جو اللہ نے ان کو دیے ہیں. اصل مین کنٹرول, مین سوئچ اللہ تعالیٰ کے ہاتھ میں. آیت 13, اقامت دین کا حکم, براہ راست حکم ہے. شرع لکم من الدین ما وصا بہ, کہ اللہ تعالیٰ خود حکم دیتے ہیں کہ اس دین کو صرف باتوں میں نہ رکھو, اس کو اپلائی بھی کرو. آیت 14, اہل کتاب کے اختلاف کی وجہ ضد اور تکبر, اور آج بھی بہت سارے اختلافات کی وجہ یہی دو چیزیں ہوتی ہیں. جو لوگ ان چیزوں میں آتے ہیں تو وہ پھر حق سے دور چلے جاتے ہیں. وَمَا تَفَرَّقُوا إِلَّا مِنْ بَعْدِ مَا جَاءَهُمُ الْعِلْمُ بَغْيًا بَيْنَهُمْ. آیت 15, اقامت دین کے مشن پر ڈٹے رہو, کام مشکل ہے تو اللہ تعالیٰ تسلیاں بھی اوپر سے ہی دیتے ہیں. فَلِذَٰلِكَ فَادْعُ وَاسْتَقِمْ كَمَا أُمِرْتَ, جب بہت ساری مخالفتیں ہوں باہر کے ماحول میں تو پھر خاص طور پہ ان چیزوں کی ضرورت پڑتی ہے. آیت نمبر 16, اقامت دین کی جد و جہد سے گریز کرنے والوں کا کوئی عذر قبول نہ ہوگا, یعنی جو اس چیز سے ادھر سے ادھر ہو جاتے ہیں اور وہ اپنی زندگی کو لیئر موڈ میں لے جاتے ہیں, ریلیکسنگ موڈ میں رہتے ہیں, کون اپنا آرام خراب کرے, کون اپنی ذاتی زندگی سے ہٹے, یعنی دوسرے لفظوں میں کہہ لے جن کو ذاتی زندگی کے تقاضے اجتماعی کاموں اور خاص طور پہ اقامت دین کے کاموں سے ہٹا دیں, تو پھر ان کے عذر ہیں یہ, اور یہ وہ عذر ہیں جو لوگوں کے اللہ کے ہاں قبول نہیں ہوں گے. والذین یحاجون فی اللہ من بعد ما استجیب له حجتهم داخسة عند ربهم, اللہ تعالیٰ ان کاموں کو کرنے کی توفیق دے, اس کے عذر ہماری زندگیوں سے نکال دے. آیت 17 سے 18, نزول کتاب اور شریعت کا مقصد, یعنی کتاب کیوں نازل ہوئی اور شریعت کیوں دی گئی. اللہ تعالیٰ پوری انسانیت کو ایک پیغام دیتے ہیں کہ اللہ الذی انزل الکتاب بالحق والمیزان, مقصد یہ کہ دنیا میں عدل اور سکون اور اطمینان قائم ہو جائے. آیت 19, گھبراؤ نہیں, اللہ مدد فرمائے گا, اللہ تعالیٰ کی طرف سے مدد کے وعدے سچے ہیں. اللہ لطیف بعبادہ یرزق من یشاء وہو القوی العزیز. اور آیت 20, طلبگار کس کے ہو, دنیا کے یا آخرت کے. کھیتی سے مثال دے کے سمجھا دیا, من کان یرید حرث الآخرت نزد لہ فی حرثہ ومن کان یرید حرث الدنیا نوتہ منہا. تو اب آپ اور میں دیکھ سکتے ہیں کہ ہم کون سے بیج کہاں ڈال رہے ہیں. آئی 21 سے 23, کیا خود ساختہ معبودوں نے کوئی شریعت دی ہے. ام لہم شرکاؤ شرعوا لہم من الدین ما لم یأذن بہ اللہ. آج بھی دیکھیں کہ اللہ کے قانون کے خلاف جتنے بھی قانون دنیا میں لاگو ہیں پوری طرح انسانیت کی ضروریات کو پورا نہیں کر رہے. تو اللہ تعالیٰ کہہ رہے ہیں کہ غیر اللہ سے جو انسٹرکشنز لیتے ہو اور غیروں کے قوانین پہ چلتے ہو تو تم کیا بہت ہی مطمئن ہو, تو انہوں نے تو کچھ نہیں دیا. آئی 24, کیا قرآن پاک اللہ تعالیٰ کا کلام نہیں ہے, یعنی تمہیں اس میں دلچسپی ہی نہیں ہو رہی, تم کوئی سنجیدگی سے اس کو لیتے ہی نہیں ہو, اور کہتے کیا ہو کہ ہم یقولون افترا علی اللہ کذیبا, بار بار ایسی باتیں کرتے ہو, تو اگر تمہارے پاس اس سے مقابلے پہ کوئی اور چیز ہے تو وہ دکھا دو. بات یہ ہے کہ لوگ صرف باتیں کرتے ہیں, جب کام کرنے کا موقع دیا جائے تو پھر کام وہ کر نہیں پاتے. آئی 25-26, دعائیں کن کی قبول ہوتی ہیں. وَهُوَ الَّذِي يَقْبَلُ التَّوْبَةَ عَنْ عِبَادِهِ وَيَعْفُو عَنِ السَّيِّئَاتِ وَيَعْلَمُ مَا تَفْعَلُونَ, صرف انہی کی قبول ہوں گی جو قبول کریں اور عمل بھی اچھے کریں, اور پھر اللہ اپنے فضل سے زیادہ بھی دے گا. آئی 27-29, اللہ تعالیٰ کی نعمتیں اور اس کی قدرتیں. وَلَوْ بَسَطَ اللَّهُ الرِّزْقَ لِعِبَادِهِ لَبَغَوْا فِي الْأَرْضِ وَلَٰكِن يُنَزِّلُ بِقَدَرٍ مَّا يَشَاءُ إِنَّهُ بِعِبَادِهِ خَبِيرٌ بَصِيرٌ. آیت 27 سے 29 کے بعد 30 سے 31, آفات انسانوں کے گناہوں کی وجہ سے آتی ہیں, बड़ी मारूफ आयत है, वमा साबकुम मिन मुसीबतिन फबिमा कसबत अईदीकुम वयाफुअन कसीर। तो क्या पता चला कि अल्लाह बहुत सारी तो वैसे ही माफ़ कर देता है, वरना तो पता नहीं सारा दिन बिस्तर पे लगे रहें और कभी उठ ना सकें। आय 32 से 35, बहरी जहाज़ अल्लाह ताला की अजीम निशानी और नेमत है। कैसे एक छोटा सा पत्थर डालें तो वो ज़मीन में गिर जाए, वो पानी में गिर घुस जाए, लेकिन कौन सी ताकत है, कौन सी कुव्वत है कि जो इन कश्तियों को और इन बड़े बड़े शिप को रोक देती है। वमिन आयात हिल जवारी फिल बहरी कल आलाम, झंडे लगाई हुई बादबानी कश्तियाँ हैं, और अगर चाहे तो हवाओं को रोक दे, फिर सारे खड़े रहोगे, सारी कश्तियाँ भी सारे समंदर भी ऐसे खड़े कर दिए जाएंगे जैसे आजकल इंसानों को खुश्की पे स्टिल स्टॉप कर दिया गया। हकीकत है कि आज अगर बहरी बेड़े भी चल रहे हैं तो ये अल्लाह की शान है, एक हवा बंद हो सब के कंसाइनमेंट समंदरों में पड़े रहे, कोई जाके ला ना सके वहां से, इतना मजबूर है इंसान, लेकिन फिर भी अल्लाह की बात नहीं मानता, है ना अफसोस की बात। और आप देखिए कि अल्लाह का हौसला कितना है, ऐसे इंसान जो इतना मजबूर है उसकी मस्तियों को अल्लाह ताला कैसे देखते हैं और ओवरलुक करते हैं। फिर आयत नंबर 36 से 39, एकामते दीन के लिए जिद्दोजहद करने वालों के औसाफ, कुछ खूबियां होती हैं जिन लोगों में, वही उनसे ही अल्लाह ताला काम लेते हैं। लिस्ट बना लीजिए अगर आप भी चाहते हैं कि आप इस तहरीक में आगे तक चलें। फमा उती तुम इन शई इन फमताउल हयात दुनिया फमा इंद अल्लाह खैरुम वअबका, किन के लिए, लिल्लज़ीना आमनू अला रब्बिहिम यतवक्कलून, और फिर आगे एक लंबी लिस्ट है, इसको इंशाल्लाह हिदायत में देखेंगे। आयत 40 से 43, बुराई का बदला लेने वालों पर कोई इल्ज़ाम नहीं, जी यानी बराबरी का बदला कोई ले ले। वल्लज़ीना इज़ा असाबहुमुल बग़्यु हुम यंतसिरून, ऊपर जुल्म नहीं करना, ज्यादती नहीं करनी, अगर बदले की हद तक बदला लो तो इजाज़त है, हाँ ये अलग बात है कि माफ़ कर दो तो इसमें बहुत ज़्यादा अजर की बातें भी हैं। आयत 44 से 46, रोज़े क़यामत जुल्म करने वालों का इंजाम, वतराहुम युरादून अलैहा खाशईन मिन ज़ुल्ल यंज़ुरून मिन तरफिन खफीश, ऐसे भीगी बिल्लियां बने हुए बैठे होंगे, आंखें भी झुकी होंगी और कोई भागने की जगह नहीं मिलेगी इनको। हल इला मरद मिन सबील, सवाल करेंगे है कोई रास्ता निकलने का, कैसे अल्लाह ताला ऐसे लोगों को सामने लाकर खड़ा कर देते हैं कि जो सारी जिंदगी जुल्म करते रहे और आज पकड़े गए। आयत 47 से 48, अल्लाह की पुकार पर लब्बई कहो, इसी में खैर है, इसी से ही बचोगे। इस तजीबुल रब्बिकुम मिन क़ब्ल याती यौमिल्ला मरद्द लहू मिन अल्लाह मा लकुम मिन मलजाय यौम इज़ व मा लकुम मिन नकीर, अल्लाह हमें इस पर लब्बई कहने की तौफीक दे। आयत 49 से 50, कोई माने ना माने, बादशाहत अल्लाह ही के लिए है और अल्लाह को ज़रूरत भी नहीं कि उसको कोई माने, बेनियाज अल्लाह हमें ऐसा बेनियाज कर दे। लिल्लाहि मुल्कु समावाति वल अर्द यखलुकु मा यशाउ यहबु लिमन यशाउ इनासं व यहबु लिमन यशाउ यशाउ ज़ुकूर, यानी बेटे बेटियों के सब खजानों को उसने अपने हाथ में रखा हुआ। आयत 51, अल्लाह ताला इंसान से कैसे खिताब फरमाते हैं, वमा कान लि बशरिन अन युकल्लिमहुल्लाहु इल्ला वहयन, यानी वही की मुख्तलिफ कैफियात का जिक्र है इस आयत में, और इसके बाद फिर सूरत का खात्मा 51, 52 से 53, ईमान कुरान के ज़रिए से हासिल होता है। जी कुरान ईमान प्रोड्यूसिंग किताब है, जितना इसके करीब आते जाएंगे, जितना इसको पढ़ते सुनते जाएंगे, उतना अल्लाह ताला आपकी ज़िंदगी में ईमान देगा। इसीलिए फरमाया वकज़ालिका ओहैना इलैका रूहम मिन अम्रिना मा कुंत तदरी मल किताब वलल ईमान वलाकिन जअलनाहु नूरन नहदी बिही मन नशाउ मिन इबादिना, तो ईमान लेने के लिए इस किताब के पास आना पड़ता है। चंद आयात इसी में से अहम हिदायात की सूरत में। आयत 13, इकामते दीन का हुक्म, हर दौर में हर नबी को जो पैगाम था उसकी हतमी सूरत अल्लाह के नबी के पास पहुंच गई। शरा लकुम मिन दीन इमा वसा बिही नूहम वल्लज़ी ओहैना इलैक, यानी आपके लिए अल्लाह ने दीन का वही तरीका वही रास्ता मुकर्रर किया है जिसके इख्तियार करने का उसने नूह अलैहिस्सलाम को हुक्म दिया था, और जिसकी ये नबी हमने आपकी तरफ वही भेजी है। क्या पता चला कि अल्लाह के नबी के पास जो पैगाम आया वो पिछले अम्बिया वाला ही पैगाम था, और अल्लाह यजतबी इलैहि मन यशा व यहदी इलैहि मन युनीब, अल्लाह जिसको चाहता है चुनता है और जो इसकी तरफ रजू करे उसी को रास्ते दिखाता है। अल्लाह हमें भी रजू इल्लाह करने वाला बना दे। आयत 36 से 40, अहले ईमान की मतलूबा सिफात। फ़मा ऊती तो मिन शयिन फ़मताउल हयात दुनिया वमा इंदल्लाह खैर वाबका लिल्लज़ीना आमनू अला रब्बिहिम यतवक्कलून। लोगों, जो मालो मता तुम्हें दिया गया है वो दुनिया की ज़िंदगी का सामान है, और जो कुछ अल्लाह के यहाँ है वो बेहतर और कायम रहने वाला है, यानी इन लोगों के लिए जो ईमान लाए और अपने परवरदिगार पर भरोसा रखते हैं, और जो बड़े बड़े गुनाहों और बेहयाई की बातों से बचते हैं, और जब गुस्सा आता है तो माफ़ कर देते हैं। तो क्या पता चला कि ईमान वालों में ये खूबियाँ होती हैं। अल्लाह ताला हमें इन खूबियों से फ़ायदा उठाने वाला बना दे। आयत नंबर 36 से 40 ही की कंटिन्यूशन में देखें तो अहले ईमान की कुछ और मतलूबा सिफात, जो मैंने आपने एक चेकलिस्ट की सूरत में अपने आप से पूछना है। लिखिए, क्या मैं अपने रब के फरामीन को कबूल करती हूँ? क्या नमाज की पाबंदी है मेरी ज़िंदगी में? क्या मैं आपस के काम और ख़ास तौर पे दीन के काम, इज्तमाई काम आपस के मशवरे से करती हूँ? जो माल अल्लाह ने मुझको दिया है मैं उसमें से उसके रास्ते में खर्च करती हूँ? और जब कभी मुझ पर कोई जुल्म या ज्यादती करे तो मैं बदला लेने की बजाय कहीं ज्यादती तो नहीं कर देती? क्या बुराई के बदले में बुराई करती हूँ या दरगुजर करती हूँ? अल्लाह ताला मुझे आपको अपनी इस्लाह की तौफीक दे। आयत 49 से 50 को नोट कीजिएगा। औलाद महज अल्लाह की अता है। चार मुमकिन सूरतें औलाद की। किसी को बेटे बेटियां भी दे दे, किसी को सिर्फ बेटे दे दे, किसी को सिर्फ बेटियां दे दे, किसी को कुछ भी ना दे। ये चारों रास्ते उसने अपने हाथ में रखे। या हबुली मई ये शाओ इनासम व या हबुली मई ये शाओ जुकूर और युजब विजुहम जुकरा नम व इनासन व या जलु मई ये शाओ वकीमा इन्नहु अलीमुन कदीर। तो ये सूरत खूबसूरत से पैगाम के साथ पूरी हुई।